الحمد لله رب العالمين والصلاة والسلام على سيد المرسلين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله فرمان مصطفیٰ صلی اللہ تعالیٰ علیہ وسلم تم اپنی مجلسوں کو مجھ پر درود پڑھ کے آراستہ کرو کہ یہ بروز قیامت تمہارے لیے نور ہوگا۔ صلو علی الحبیب صلی اللہ تعالیٰ علی محمد۔ آپ دیکھ رہے ہیں مدنی چینل اور پروگرام ہے زندگی سوارے۔ رمضان المبارک کے ببرکت لمحات ہے بلکہ جاتی ہوئی گھڑیاں ہیں۔ اے کاش رمضان المبارک ہم سے راضی ہو کر جائے اور ہم ان جاتی ہوئی گھڑیوں میں بھی خوب خوب عبادت کرنے میں کامیاب ہو جائیں۔ کچھ پتہ نہیں اگلے سال کا رمضان ہمارے نصیب میں ہو یا نہ ہو۔ ابھی کتنا فائدہ ہے، ایک نیکی 70 گنا بڑھ گئی، نفل عبادت فرض کے برابر ہو گئی، جہنم کے دروازے بند ہیں، جنت کے دروازے کھلے ہوئے ہیں۔ اے کاش اسی رمضان میں ہمیں مغفرت کا پروانہ مل جائے۔ صلو علی الحبیب صلی اللہ تعالی علی محمد۔ مدنی چینل کے ناظرین، کیا کبھی آپ نے غور سے دیکھا کہ ایک مکھی بیٹھی ہوتی ہے اور جب اس کو مارنے کی کوشش کرتے ہیں فوراً اڑ جاتی ہے، حالانکہ ہم نے اپنی طرف سے بڑی احتیاط کی ہوتی ہے، بڑی آہستہ آہستہ آتے ہیں اور اس کو مارنا چاہتے ہیں، لیکن حیرانی ہوتی ہے کہ اتنی چھوٹی سی مکھی کو پہلے کیسے پتا چل گیا، اور یہ جتنا جلدی اس کا رسپانس ہوتا ہے ایک دم سے اڑ کے چلی جاتی ہے، تو ایسے لگتا ہے اس کو پہلے سے ہی پتا چل گیا تھا۔ سو دا کوشچن از ہاؤ آن ارتھ ڈو دیز ٹائنی کریچرز ود دس منسکل برین آؤٹ وٹ اس سو ایزیلی۔ یہ چھوٹے سے دماغ والی مکھی اور اس طرح کی دیگر جو کریشنز ہیں ان کو کیسے آخر پتا چل جاتا ہے کہ ان پر اٹیک ہونے والا ہے اور وہ ہمیں اتنی آسانی سے وہ اگنور کر کے اڑ کے چلی جاتی ہیں۔ نتیجہ کیا نکلا اس گفتگو کا کہ مکھی کے اندر کوئی نہ کوئی تو ایسی ایک پار ہے۔ تو اس پہ ریسرچ ہوئی، تحقیق ہوئی، اور تحقیق سے یہ پتا چلا کہ مکھی در حقیقت دنیا کو سلو موشن میں دیکھ رہی ہوتی ہے۔ جس طرح سے ہم اس چیز کو دیکھ رہے ہیں، میرے سامنے کیمرہ ہے، اوپر پنکھا ہے، لائٹس ہیں، سب چیزیں ہیں، مجھے جس طرح نظر آ رہا ہے مکھی اور دیگر اس طرح کے جاندار اس طرح نہیں دیکھ رہے ہوتے ہیں، بلکہ اس کو سلو موشن میں دیکھ رہے ہوتے ہیں۔ ان کے سامنے چیزیں آہستہ آہستہ چل رہی ہوتی ہیں، تو مکھی بھی یہ سب کچھ دیکھ رہی ہے لیکن سلو موشن میں دیکھ رہی ہے، تو یہ حرکت کو بہت آہستہ سے دیکھتی ہے۔ مکھیاں ہاؤس فلائی، دے آر لیونگ ان کلوز ایسوسیشن ود دا پیپل اکراس دا ورلڈ سنس سینچریز۔ یہ مکھیاں پوری دنیا میں لوگوں کے قریب رہتی ہیں، انسانی کھانے اور گند سے اپنی خوراک حاصل کرتی ہیں۔ ایز ون آف دا موسٹ کامن انسیکٹس ان دس ورلڈ، دنیا میں بہت زیادہ پایا جانے والا یہ کیڑا ہے، اینیمل کنگڈم کا ایک یہ رکن ہے۔ یہ کرہ ارض پر سب سے زیادہ پایا جانے والے کیڑوں میں سے ایک کیڑا ہے۔ عام طور پر مکھی کی موجودگی یہ گندگی کو ظاہر کرتی ہے، یعنی جس جگہ زیادہ مکھیاں ہوں گی تو گمان کیا جا سکتا ہے کہ یہاں پر گند ہے، اور جب مکھیاں گندگی پر اترتی ہیں تو اپنے اوپر جراثیموں کو سوار کر لیتی ہیں۔ اب جس طریقے سے ہوائی جہاز اڑتا چلا جاتا ہے اور ہوائی جہاز میں سواریاں ہوتی ہیں، پیسنجرز ہوتے ہیں، اسی طرح سے مکھی جب اڑ رہی ہوتی ہے تو اس کے اوپر پیسنجر جراثیم ہوتے ہیں، بیکٹیریاز ہوتے ہیں، اور جب یہ اترتی ہے ان جراثیموں کو اس جگہ پر پھیلانے کا سبب بنتی ہے۔ آج میں یہاں آپ سے ایک دلچسپ بات شیئر کروں۔ عام طور پہ جب گرمیوں کے سارے دن کے بعد، کیونکہ دن کو تو گرمی ہوتی ہے اور انسان جو ہے عام طور پہ چھپا رہتا ہے اور گرمی میں نہیں نکلتا، جب سارے دن کے بعد گرمی جب ختم ہوتی ہے اور ہم گرمی میں ایکٹیویٹیز نہیں کر پاتے، شام کو بھی بندہ اپنے لان میں بیٹھ جاتا ہے، کسی باغ میں بیٹھتا ہے، پورچ میں بیٹھتا ہے اور درجہ حرارت بھی کم ہو جاتا ہے، اس وقت جب وہ لائٹ جلاتا ہے تو مکھیاں، بلکہ مکھیاں ہی نہیں، دیگر حشرات الارض، پروانے وغیرہ اس لائٹ کی طرف آتے ہیں، اٹریکٹ ہوتے ہیں کسی بھی لائٹ میں، یعنی وہ ٹارچ لائٹ ہو یا کیمپ فائر ہو، سٹریٹ لائٹ ہو جو سڑکوں پہ لگی ہوتی ہیں، اس کے قریب یہ مکھیاں اور دیگر کیڑے بہت زیادہ آتے ہیں، اور کبھی کبھار تو لگتا ہے کہ یہ کیڑے، یہ مکھیاں کھینچے چلے آ رہے ہیں اس کی طرف، دے آر میسمرائزڈ۔ تو سائنس کے اس بارے میں بہت سے نظریات ہیں۔ ایک اہم تھیوری یہ بھی ہے کہ ایک چیز ہوتی ہے جسے فوٹو ٹیکسس کہتے ہیں، یہ پروانے اور مکھیاں یہ روشنی کے قریب جاتے ہیں جسے پازیٹو فوٹو ٹیکٹک کہا جاتا ہے، और ये कॉकरोचेस वगैरह ये रोशनी से दूर जाते हैं, इन्हें नेगेटिव फोटोटैक्टिक कहा जाता है। दर हकीकत ये कीड़े कुदरती रोशनी यानी सूरज वगैरह की रोशनी को अपना रहनुमा बना लेते हैं। जब हम ये बल्ब वगैरह जलाते हैं ये उसको फॉलो इसलिए करते हैं कि ये उसको सूरज की रोशनी से कंफ्यूज कर देते हैं। ये समझते हैं कि ये मस्नूई रोशनी दर हकीकत कुदरती रोशनी है। और चौके सूरज की रोशनी में और बल्ब की रोशनी में फर्क है, उसकी वेवलेंथ में फर्क है, तो ये उसके गिर्द घूमते रहते हैं। आपने नोट किया होगा, घूमते रहते हैं क्योंकि कंफ्यूज हो जाते हैं और सही तरीके से उसको गैदर नहीं कर पाते। और एक नजरिया ये भी है कि बाज कीड़े इस बल्ब को, उस बत्ती को, उस ट्यूबलाइट को फूल समझ लेते हैं गलती से, और फिर उस फूल के करीब जाते हैं, क्योंकि अक्सर औकात ये लोग फूल से अपनी गिज़ा हासिल करते हैं, खाना समझ के उसके करीब जाते हैं। बहरहाल मक्खियों से बहुत ज़्यादा बीमारियां फैलती हैं। और वर्ल्ड हेल्थ ऑर्गेनाइजेशन की एक रिसर्च के मुताबिक हाउस फ्लाई यानी इन मक्खियों से तकरीबन 65 मुख्तलिफ किस्म की बीमारियां फैल सकती हैं। डायरिया वाली बीमारियां, डायरिया से मुराद लूज मोशन होते हैं, तो बहुत सी बीमारियों में लूज मोशन हो जाते हैं, गैस्ट्रेंटाइटिस है, और टाइफाइड के अंदर भी लूज मोशन हो सकते हैं। इसी तरह जल्द और आंखों के इन्फेक्शन हैं, टीबी और टाइफाइड की बीमारियां भी मक्खियों से फैल सकती हैं। और ये ट्रांसमिशन ऑफ डिजीजेस ये गंदे बर्तनों के जरिए भी हो सकती हैं, यानी मक्खियां गंदे बर्तनों पर बैठी तो मक्खियों के जरासीम उन बर्तनों पे आ गए, उन बर्तनों को हमने इस्तेमाल किया तो अब वो जरासीम हमारे अंदर चले गए और बीमारी का सबब बने। तो सफाई ये बहुत जरूरी है। तो मक्खियों को दूर भगाने का एक बहुत अहम तरीका वो उनकी ब्रीडिंग साइट्स को खत्म करना है। जिस जगह पे मक्खियों की अफजाइशन असल होती है उन जगहों को अगर खत्म कर दिया जाए तो फिर ये मक्खियों की अफजाइशन असल जब कम हो जाएगी तो इनकी आमदरफ्त भी कम हो सकती है। इनमें सबसे पहले एनिमल शेड्स है। एनिमल शेड से मुराद है वो जगह जानवरों की रहने की जगह, कूड़ा करकट की जगह, वहां पर मक्खियों की अफजाइशन असल बहुत ज्यादा तेज होती है। वॉशरूम्स, पाइप, गंदे पाइप जहां पे गंदा पानी जाता है, ये भी ब्रीडिंग ग्राउंड्स हैं, इनका भी खास तौर पर ख्याल रखना चाहिए। एक ही हल है, वो है सफाई रखें। सफाई रखेंगे सेहतमंद रहेंगे। और ये एक और खतरनाक कीड़ा जिसकी आज हम बात करेंगे, जो कि कीड़ा जानवर ही होता है, इसको एनिमल किंगडम का ही एक एक्टर कहा जा सकता है, वो है मच्छर, किलर ऑफ ह्यूमैनिटी। ये मच्छर 10 मिलीमीटर का ये छोटा सा कीड़ा, Do you know its role? World's biggest killer of humans. 19वीं सदी में 20 करोड़ अफराद मच्छरों से फैलने वाली बीमारियों में मुब्तला होकर मौत का शिकार हो गए। Parasite tail of humanity, most unwelcome guest. ये एक अहम तरीन तहकीक हुई जिसके मुताबिक इंसानी तारीख में तकरीबन 50 अरब अफराद मलेरिया का शिकार होकर दुनिया से चले गए। दुनिया में 3000 से जायद मच्छरों की इकसाम पाई जाती हैं। सिर्फ मादा मच्छर वो बीमारियां फैलाती है। जस्ट थिंक द होल मैकेनिज्म, उसके मुंह से 5 डंग निकलते हैं, 5 ब्लेड्स छोटे छोटे चाकू से निकलते हैं, जो इतने तेज होते हैं कि अफ्रीका की मोटी जिल्द वाले सांप के अंदर भी घुस जाते हैं। एंड इट्स कंप्लीटली कटिंग एंड वैक्यूमिंग मशीन। ये एक मशीन है काटने की और सक करने की, उसके मुंह में फिट होती है, जिसे लेबियम कहा जाता है। अच्छा एक बात बताइए, ऐसा लगता है ना कि जब मच्छर हमें काटता है पता नहीं चलता, जब हम मारने लगते हैं वो उड़ चुका होता है, जिस वक्त वो काट रहा होता है उस वक्त हमें पता नहीं चलता। वजह उसकी ये है कि जो 5 छोटे छोटे चाकू डंक उसने हमारे जिस्म में घुसाए उनमें से एक के अंदर से एनेस्थेटिक मटेरियल निकलता है, यानी जिल्द को सुन कर देने वाला मटेरियल निकलता है, ऐसी दवाई सी निकलती है। और जब वो सुन हो जाता है टीका लगने का पता नहीं चलता, वो तो अपना काम करके उड़ जाता है। और एक ऐसा मटेरियल भी निकलता है जिससे خون انسان کا مچھر کے جسم میں جمتا نہیں ہے، کیونکہ جب انسان کا خون نکلے گا وہ تو فوراً کلاٹ کر جائے گا، جم جائے گا، لیکن مچھر کے جسم میں وہ نہیں جمتا. اٹس امیزنگ. مچھر جب انڈے دیتا ہے تو پانی میں دیتا ہے، اور کھڑا ہوا پانی اس لیے کہا جاتا ہے نہ رکھا جائے کہ اس میں مچھر انڈے دیتا ہے اور اس کی افزائش نسل ہوتی ہے. پہلے یہ سمجھا جاتا تھا کہ ڈینگی کا جو مچھر ہوتا ہے ایڈیس ایجپٹی وہ صرف صاف پانی میں انڈے دیتا ہے، لیکن جدید تحقیقات کی روشنی میں یہ گندے پانی کے اندر بھی انڈے دیتا ہے. ایک چھوٹے سے سکے کے برابر بھی اگر پانی کھڑا ہو تب بھی مچھر انڈے دے دیتا ہے. مسکیٹوز آر فاؤنڈ ان آل پارٹس آف دا ورلڈ. مسکیٹو تقریباً دنیا کے تمام کونوں میں ہر جگہ پر پائے جاتے ہیں. آرٹک، آرٹک ایک جگہ ہے جہاں پر درجہ حرارت -60 ڈگری سینٹی گریڈ ہوتا ہے، اتنا کم، سب کچھ جمع ہوا ہے. وہاں بھی ایک جھیل ملی ہے، اسے آئس لینڈ مسکیٹو لیک کہا جاتا ہے. برف میں جمے ہوئے مچھر کے انڈے شاید ہزاروں سال پرانے. یہ انڈے سازگار حالات کا انتظار کرتے رہے، جیسے ہی حالات ٹھیک ہوتے ہیں میٹامارفوسس ہوتا ہے اور انڈوں سے مچھر نکل آتے ہیں. میٹامارفوسس سے مراد یہ ہے کہ بعض جاندار وہ پورا ایک سائیکل طے کرتے ہیں، انڈے سے لاروا، لاروے سے پیوپا، پیوپا سے پھر مچھر، یعنی ایک پوری سٹیج ہوتی ہے. اٹ سیمس ٹو بی اے برین لیس کریچر وائل اٹ از پرفارمنگ سم مارولس ایکٹیویٹیز. بظاہر تو ایسا لگتا ہے کہ اس کا دماغ ہی نہیں ہوگا، لیکن کیسے کیسے کام ہو رہے ہیں. رب تعالیٰ کی مخلوق ہے. ہاں، ایک حیران کن بات میں آپ سے شیئر کروں. مکمل چاند کی روشنی میں، فل مون لائٹ میں، مچھر 500 گنا زیادہ کاٹتے ہیں. ملیریا، ڈینگی، چکن گنیا، یلو فیور اور دیگر خطرناک بیماریاں یہ مچھر پھیلا سکتے ہیں. مچھروں سے بچنے کے لیے مسکیٹو ریپیلنٹ استعمال کیے جاتے ہیں، جو لوشن وغیرہ ہوتے ہیں. گھروں میں کوائل اور میٹ استعمال کیے جاتے ہیں تاکہ ان مچھروں سے بچا جا سکے. اور مچھروں سے ہونے والی سب سے کامن ڈیزیز گرمیوں میں ملیریا ہے. ویسے تو اللہ کا بڑا کرم ہے کہ ملیریا کی جو دوائی ہے وہ ایجاد ہو چکی ہے، اور کم از کم پاکستان میں اور دنیا کے جو دیگر ممالک ہیں وہاں پر بھی ملیریا کی سے ہونے والی شرح اموات اب بہت کم ہو چکی ہے، اور ملیریا کی تو ویکسینیشن بھی اب مراحل میں ہے کہ وہ بن جائے. بہرحال ملیریا سے بچنا ضروری ہے. اس کا آغاز گندے پانی سے ہوتا ہے. پہلے یہ سمجھا جاتا تھا کہ ملیریا گندے پانی سے پھیلتا ہے، لیکن جب سائنس نے ترقی کی تو پتہ چلا گندے پانی سے نہیں بلکہ ملیریا مچھر سے پھیلتا ہے. اور WHO کی رپورٹ کے مطابق اٹ از کلیئر دیٹ ملیریا از دا بگیسٹ کلر ڈیزیز. ملیریا بہت ہی زیادہ بڑی ڈیزیز ہے جس سے اب تک بہت سے لوگ اپنی جان سے ہاتھ دھو بیٹھے. ابھی بھی دنیا کے وہ ممالک جہاں پر صحت کی سہولیات اتنی اچھی نہیں ہیں، ملیریا سے شرح اموات بالخصوص بچوں میں بہت زیادہ ہے. ملیریا خاص قسم کے مچھر سے پھیلتا ہے جس کا نام ہے انافلس. انافلس مچھر کے کاٹنے کے 10 دن بعد بخار آتا ہے، اور پھر یہ بخار بہت زیادہ سپائک پر جاتا ہے. تو مچھر زمین پر موجود خطرناک ترین جانور سمجھا جاتا ہے. نر مچھر کاٹتا نہیں ہے، صرف پھولوں سے نیکٹر لیتا ہے، صرف مادہ مچھر کاٹتی ہے. سازگار حالات میں ایک مچھر 5 سے 6 مہینے تک زندہ رہ سکتا ہے. سخت ٹھنڈ میں مچھر کے کاٹنے کی صلاحیت باقی نہیں رہتی اور یہ ہائبرنیشن میں چلے جاتے ہیں. بچنے کی کوشش کیجئے، اور جتنے اقدامات مچھر سے بچنے کے ہو سکتے ہیں اس کو اختیار کرنے کی کوشش کیجئے. مکھیوں سے جو ایک اور بیماری پھیل سکتی ہے، ٹائیفائڈ کا ہم نے بات کی تھی، تھوڑا سی ڈسکشن اس کے حوالے سے بھی کر لیں. سن 2000 کے اندر ٹائیفائڈ فیور کا شکار ہونے والے افراد 21.7 ملین تھے، لیکن سن 2013 میں یہ شرح کم ہو کے صرف 1,61,000 تک ہو گئی. اس کی وجہ یقیناً یہ ہے کہ پانی جو استعمال کیا جاتا ہے اس پانی میں بہتری آئی اور لوگوں نے اس پہ احتیاط کی، کیونکہ گندا پانی یہ بہت بڑا سورس ہے ٹائیفائڈ کا. بخار چڑھتا ہے، اس کے ٹیسٹ بھی ہوتے ہیں. بہرحال مستند ڈاکٹر کو دکھا لینا ہی فائدہ مند رہتا ہے. انٹیرک فیور بھی اس کو کہا جاتا ہے. مدری چینل کے ناظرین، یاد رکھیے، ہاتھ دھونا نہ صرف ٹائیفائڈ کا بلکہ بہت سی بیماریوں کے اندر بہت ہی زبردست ایک پریکاشنری میجر ہے، حفاظتی تدابیر ہے. کرونا کے اندر بھی ہم نے یہی سنا کہ ہاتھوں کو اگر دھو لیا جائے تو کرونا کا جو وائرس ہے وہ کل ہو جاتا ہے. سو نیور انڈر ایسٹیمیٹ دا پاور آف ہینڈ واشنگ. دا فیو سیکنڈز یو اسپینڈ ایٹ دا سنک کڈ سیو یور ٹرپ ٹو دا ڈاکٹرز آفس. थोड़ी देर जो आप अपने सिंक पर अपने बेसन पर जो नलका लगा होता है उससे हाथ धोएंगे, हो सकता है आपके डॉक्टर्स के बहुत के ट्रिप आपके बच जाए। और जहां आप हाथ लगाते हैं ये जरासीम वहां भी चले जाते हैं, ये साइकिल सा एक बन जाता है। तो अगर हाथ धो लिए जाए बड़ी आसानी से हम इन बीमारियों का मुकाबला कर सकते हैं, बिलखसूस खाना पकाने से और खाना खाने से पहले। वॉशरूम यूज करने के बाद अगर किसी जानवर को हाथ लगाया हो, उसके बाद खांसने छींकने और नाक झाड़ने के बाद, अगर आप बाहर खेल रहे थे, बाहर थे अंदर वापस आ रहे हैं, उस वक्त आप अपने हाथों को जरूर धोइए। मेरे आका सल्लल्लाहु तआला अलैहि वसल्लम का फरमाने बरकत निशान है, खाने से पहले और बाद में वुजू यानी हाथ मुंह धोना रिस्क में कुशादगी करता और शैतान को दूर करता है। प्यारे प्यारे इस्लाम भाइयों, मदनी चैनल के नाजरीन, खाने के वुजू से मुराद नमाज वाला वुजू नहीं है, बल्कि इसमें दोनों हाथ गिट्टों तक और मुंह का अगला हिस्सा धोना और कुल्ली करना है। मुफस्सिर शहीर हकीमुल उम्मत मुफ्ती अहमद यार खान अलैहि रहमतुर रहमान फरमाते हैं, तौरात शरीफ में दो बार हाथ धोने कुल्ली करने का हुक्म था, खाने से पहले और खाने के बाद, मगर यहूद ने सिर्फ बाद वाला बाकी रखा, पहले का जिक्र मिटा दिया। खाने से पहले हाथ धोने कुल्ली करने की तरगीब इसीलिए है कि अमूमन काम काज की वजह से हाथ मैले दांत मैले हो जाते हैं और खाने से हाथ मुंह चिकने हो जाते हैं, लिहाजा दोनों वक्त सफाई की जाए। खाना खाकर कुल्ली करने वाला शख्स इंशाअल्लाह अस्सवजल दांतों के मूजी अमराज से भी महफूज रहेगा और वुजू में मिसवाक का आदि दांतों और मेदे के अमराज से बचा रहता है। खाना खाने के फौरन बाद पेशाब करने की आदत डालो, इससे गुर्दों मसाने के अमराज से हिफाजत होती है। बहुत मुजर्रब यानी आजमाया हुआ नुस्खा है। प्यारे प्यारे साईं भाइयों, हमने यहां से सीखा के खाने का वजू कर लेना चाहिए, हाथ भी उसमें धुल जाते हैं। हज़रत सैयदना अब्दुल्ला इब्न अब्बास रदी अल्लाह तआला अन्हुमा से रवायत है कि सरकार मदीना सुल्तान बाकरीना सल्लल्लाहु तआला अलैहि वसल्लम का इरशाद रहमत बुनियाद है, खाने से पहले और बाद में वजू करना मुहताजी को दूर करता है और ये मुरसलीन की सुन्नतों में से है। हज़रत सैयदना अनस रदी अल्लाह तआला अन्हु से रवायत है कि अल्लाह के महबूब सल्लल्लाहु तआला अलैहि वसल्लम ने फरमाया, जो ये पसंद करे कि अल्लाह ताला उसके घर में खैर यानी भलाई ज्यादा करे, तो जब खाना हाजिर किया जाए वुजू करे और जब उठाया जाए उस वक्त भी वुजू करे। उम्मुल मोमिनीन सैयदतना आयशा सिद्दीका रदी अल्लाह ताला अन्हा से रवायत है, सरकार मदीना सल्लल्लाहु ताला अलैहि वसल्लम ने फरमाया, खाने से पहले वुजू करना एक नेकी और खाने के बाद करना दो नेकियां हैं। मीठे मीठे साईं भाइयों और मदनी चैनल के नाजरीन, यकीनन जो सुन्नतें हमें पता चलती हैं, अव्वल तो आगे बढ़कर तमाम कामों को किस तरीके से करना है ये अंदाज हमें सीख लेना चाहिए। प्यारे आका अली सलाम की जात में हमारे लिए हर तरह से रहनुमाई मौजूद है, इस्लामी आदाब हमारे सामने है, इस्लामी शरीयत हमारे सामने है। मदनी चैनल देखते रहेंगे बहुत ज्यादा इंफॉर्मेशन हासिल होगी और बाकायदा कोर्सेज अगर हम करते हैं तो उन कोर्सेज के बाद हमें उस पर्टिकुलर बात के बारे में बहुत अच्छा पता चल जाता है। और फराइज उलूम कोर्स दावत इस्लामी में होता है और भी कोर्सेज होते हैं, इसके लिए आजकल चौके सूरत हाल ऐसी है हम ऑनलाइन कोर्सेज कर सकते हैं। दावत इस्लामी की मदरसतुल मदीना ऑनलाइन मजलिस बहुत से कोर्सेज ऑफर कर रही है, इस वक्त इनके फेसबुक पेज के ऊपर भी बहुत से कोर्सेज हो रहे हैं और इनका फेसबुक पेज है मदरसतुल मदीना ऑनलाइन और बड़ी अच्छी वेबसाइट है quranteacher.net, आप उस वेबसाइट को भी विजिट करें, अपने लिए कोर्स पसंद करें। एक मुअल्लिम हायर हो जाएंगे, आपके उस्ताद साहब होंगे, वो आपको सिखाएंगे समझाएंगे रहनुमाई करेंगे और आप बहुत ही थोड़े पैसों में बहुत जबरदस्त इल्म दीन का खजाना लेने में कामयाब हो जाएंगे। आइए अपने नेक्स्ट सेगमेंट की तरफ बढ़ते हैं, डॉक्टर साहब हमारे साथ है, देखिए आज हमें कौन सी हेल्थ टिप वो सिखा रहे हैं। सल्लू अल हबीब सल्लल्लाहु तआला मुहम्मद, सल्लू अल हबीब सल्लल्लाहु तआला मुहम्मद। मदनी चैनल के नाजरीन, सांस जिंदगी की अलामत है, सांस से ही जिंदगी होती है। आज हम उस इंसानी उज्व के बारे में बात करेंगे जिसके जरिए इंसान सांस लेता है। जी हाँ, इंसानी फेफड़े, लंग्स। इंसानी फेफड़े इंसानी सांस के लिए सबसे ज़्यादा अहम और ज़रूरी हैं। ये भी बहुत सारी बीमारियों का शिकार हो सकते हैं जिनमें टीबी, नमोनिया और दमा सर फहरिस्त हैं। हम इन बीमारियों के बारे में आज कुछ जानने की कोशिश करते हैं। सबसे पहले हम टीबी के बारे में जानने की कोशिश करते हैं। टीबी माइकोबैक्टीरियम ट्यूबरकुलोसिस की वजह से होती है,
ये एक बैक्टीरिया होता है जो सांस के ज़रिए इंसान के फेफड़ों में दाखिल हो जाता है। वहाँ जाकर ये ऐसी बीमारी पैदा करता है कि जिसकी वजह से इंसान को सांस लेने में दुश्वारी महसूस होती है, हल्का बुखार रहता है, हल्की हल्की खांसी रहती है, भूख कम हो जाती है। इंसान जब खाना कम कर देता है तो उसका वजन भी कम होना शुरू हो जाता है। इसके साथ साथ खांसी के साथ बलगम का आना और खून का आना भी इसकी अलामत में शामिल है। टीबी से कैसे बचा जा सकता है? टीबी से बचने के लिए वैक्सीनेशन की जाती है, यानी हिफाजती टीका लगाया जाता है। जब बच्चा पैदा होता है तो उसको पैदाइश के पहले दिन ही हिफाजती टीका लगाया जाता है, जिसे BCG कहा जाता है। इस वैक्सीनेशन की वजह से ट्यूबरक्लोसिस से बचने के लिए जिस्म के अंदर कुव्वत मुदाफ़त पैदा होती है। इसके साथ साथ टीबी के मर्ज से बचने के लिए और भी कई एहतियाती तदाबीर की जा सकती हैं। खांसते या छींकते वक्त अपने मुंह को कवर कीजिए, जिसके लिए टिश्यू पेपर या कोहनी का इस्तेमाल किया जा सकता है। अगर किसी शख्स को टीबी हो जाए तो उसका प्रॉपर इलाज करवाया जाए। अगर आप इलाज को अधूरा छोड़ देंगे तो इसकी वजह से टीबी का इलाज मुश्किल हो जाएगा। ट्यूबरक्लोसिस एक ऐसी बीमारी है जो काबिल इलाज है। इसके दुरुस्त तशखीस के लिए आपके मुआलिज आपके कुछ टेस्ट करते हैं और आपकी तशखीस का अमल पूरा होने के बाद आपको इलाज के लिए कुछ दवाइयाँ दी जाती हैं। इसका इलाज तकरीबन 6 माह से 9 माह तक चल सकता है, लेकिन अच्छी खबर यह है कि अगर आप अपने इलाज को मुकम्मल तौर पर अपने मुआलिज के मुताबिक कंप्लीट करते हैं तो इस बीमारी का जड़ से खात्मा हो जाता है और आप आम इंसानों की तरह एक नॉर्मल ज़िंदगी गुजार सकते हैं। फेफड़ों को मुतासर करने वाली दूसरी बीमारी है जिसे निमोनिया कहा जाता है। इस बीमारी के अंदर बुखार होता है, खांसी आती है, बलगम आती है और सांस लेने में दुश्वारी पैदा होती है। निमोनिया बहुत सारे बैक्टीरिया और वायरसेस की वजह से हो सकता है। निमोनिया छोटी उम्र के बच्चों और बड़ी उम्र के बूढ़ों और हर उम्र के अफराद को हो सकता है। इससे बचने के लिए भी वैक्सीनेशन की जाती है, यानी हिफाजती टीके लगाए जाते हैं। और निमोनिया भी काबिल इलाज मर्ज है। अगर आपको बुखार, खांसी और सांस में दुश्वारी की अलामत हैं तो अपने मुआलिज से राब्ता कीजिए और उनकी हिदायत के मुताबिक इलाज करवाइए। इसके इलाज में मुख्तलिफ किस्म की दवाइयाँ और टीके इस्तेमाल किए जाते हैं, लेकिन अपने मुआलिज के मशवरे के साथ ही इनका इस्तेमाल किया जाना चाहिए। इसी तरह फेफड़ों को जो तीसरी बीमारी सबसे ज़्यादा मुतासर कर सकती है, उसे दमा कहा जाता है। ये एक ऐसी बीमारी है कि जो किसी वायरस या बैक्टीरिया की वजह से तो नहीं होती, बल्कि इंसान के फेफड़े हवा में मौजूद मुख्तलिफ किस्म के एलर्जेंस, यानी कि ऐसी चीज़ें जो इंसान को एलर्जी कर सकती हैं, जिनमें हवा के अंदर मौजूद पोलन्स का होना, हवा के अंदर गर्दोगुबार का मौजूद होना, अगर आपके घर के अंदर आपने कोई पालतू जानवर रखे हुए हैं या कालीन बिछाते हैं और कालीन को अच्छी तरह से साफ नहीं कर सकते, तो इन सारी वजूहात की वजह से आपका दमे का मर्ज मजीद शिद्दत इख्तियार कर सकता है। अगर आपको रात को खुश्क खांसी आती है, अचानक रात को आपका सांस खराब हो जाता है, तो अपने मुआलिज से राब्ता कीजिए। दमा भी काबिल इलाज मर्ज है, इसको कंट्रोल किया जा सकता है और इंसान नॉर्मल ज़िंदगी गुजार सकता है। इसके लिए मुख्तलिफ किस्म के इनहेलर और दवाइयाँ इस्तेमाल की जाती हैं। दमा छोटी उम्र के बच्चों से लेकर बड़ी उम्र के लोगों सबको मुतासिर कर सकता है, लेकिन जैसे जैसे उम्र बड़ी होती है, दमे का कंट्रोल ज़्यादा बेहतर से बेहतर होता चला जाता है। मदनी चैनल के नाज़रीन, आज हमने फेफड़ों से मुतालिक 3 बीमारियों के बारे में सुना, जिसमें हमने सबसे पहले टीबी, फिर निमोनिया और दमे के बारे में सुना। सल्लु अल हबीब सल्लल्लाहु तआला अला मुहम्मद।
सेगमेंट है आज की किताब तबकातुल कुबरा में इब्ने साद रहमतुल्लाहि तआला ने नकल फरमाते हैं, कहते सैयदना इसहाक अमा नाबीना सहाबी रदी अल्लाह तआला नो फरमाते हैं कि मैं उम्मुल मोमिनीन हज़रत सैयदतना आयशा सिद्दीका रदी अल्लाह तआला अन्हा की बारगाह में हाजिर हुआ तो आप रदी अल्लाह तआला अन्हा ने मुझसे पर्दा किया, तो मैंने अर्ज की आप मुझसे पर्दा करती हैं हालांकि मैं आपको देख नहीं सकता। आपने फरमाया میں تو آپ کو دیکھ سکتی ہوں۔ ام المومنین حضرت سیدتنا عائشہ صدیقہ رضی اللہ تعالی عنہ بے حد سخی تھی۔ حضرت سیدنا عروہ بن زبیر رضی اللہ تعالی عنہ فرماتے ہیں کہ میں نے دیکھا کہ سیدتنا عائشہ صدیقہ رضی اللہ تعالی عنہ نے 70,000 درہم راہ خدا میں تقسیم کر دیے، حالانکہ ان کی قمیص مبارک میں پیوند لگا ہوا تھا، اور ایک دفعہ حضرت سیدنا عبداللہ بن زبیر رضی اللہ تعالیٰ عنہما نے ان کی خدمت میں 1,00,000 درہم بھیجے، تو آپ نے وہ سب درہم ایک ہی روز میں راہ خدا میں تقسیم کر دیے، اور اس روز آپ رضی اللہ تعالیٰ عنہا خود روزہ سے تھی۔ شام کے وقت باندی نے عرض کی، کیا ہی اچھا ہوتا کہ 1 درہم روٹی کے لیے رکھ لیتے۔ فرمایا، مجھے یاد نہیں رہا، یاد رہتا تو بچا لیتی۔ ام المومنین سیدنا عائشہ صدیقہ رضی اللہ تعالیٰ عنہ فرماتی ہیں کہ میرے پاس ایک مسکین عورت اپنی 2 بیٹیوں کو اٹھائے ہوئے آئی، میں نے اسے 3 کھجوریں دیں، اس نے ہر ایک کو ایک ایک کھجور دی، اور ایک کھجور کو اپنے کھانے کے لیے اٹھایا ہی تھا کہ بیٹیوں نے وہ کھجور بھی مانگ لی، تو اس عورت نے جس کھجور کو خود کھانے کا ارادہ کیا تھا وہ بھی دونوں بیٹیوں میں تقسیم کر دی۔ مجھے اس واقعے سے بہت تعجب ہوا، میں نے نبی مکرم صلی اللہ تعالی علیہ وسلم کی بارگاہ میں اس عورت کا عمل بیان کیا، تو آپ صلی اللہ تعالی علیہ وسلم نے ارشاد فرمایا، اللہ نے اس ایثار کی وجہ سے اس عورت کے لیے جنت واجب کر دی، یا اس کو اس ایثار کی وجہ سے جہنم کی آگ سے آزاد کر دیا۔ صلو علی الحبیب صلی اللہ تعالی علی محمد۔ پیارے پیارے اسلام بھائیوں اور مدنی چینل کے ناظرین، میں نے یہ جو آپ کو روایات اور بہت ہی زبردست جو ہم نے باتیں سنی ابھی، یہ کتاب ہے فیضان عائشہ صدیقہ رضی اللہ تعالی عنہا، اس پہ لکھا ہے کہ سیدتنا عائشہ صدیقہ رضی اللہ تعالیٰ عنہ کی سیرت طیبہ سے متعلق کم و بیش 215 کتب سے ماخوذ 23 بیانات پر مشتمل حسین گلدستہ۔ ام المومنین اما عائشہ صدیقہ رضی اللہ تعالیٰ عنہ کے متعلق بہت ہی زبردست روایات ہے، اس میں آپ کی پوری آٹو بایوگرافی ہے، آپ بھی اس کو لیجئے، پڑھیے۔ آپ کو یہ کتاب مکتبۃ المدینہ سے مل سکتی ہے، اور یہ کتاب اب دعوت اسلامی کا آفیشیل ویب سائٹ www.dawatislami.net سے ڈاؤن لوڈ بھی کر سکتے ہیں۔ صلو علی الحبیب صلی اللہ تعالی علی محمد۔